विपद बारे चासो राखौं चनाखो बनौं। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक सहकर्मी सुधीर मिश्र अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 र 103 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभर एकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुननिर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम गर्दै आएका छौं। प्री मनसुनकै समयमा वर्षासँगैको बाढीले पूर्वी नेपालका पहाडी जिल्लाका नागरिकले भोगिरहेका छन् शास्ति।
मेरो ठ्याक्कै 3 नम्बर वडामा 5 घरहरू विस्थापित भएका छन्। कृषिजन्य क्षेत्रहरू, विशेष गरेर अलैँची खेतीहरू अत्यन्तै धेरै क्षति भएको छ। धान खेती क्षेत्रहरू बढी कृषकहरूको क्षति भएको छ।
केही दिनदेखि अत्याधिक बढ्दैछ गर्मीबाट बस्न के गर्नु पर्ला?
गर्मी अत्याधिक हुँदाखेरि प्रशस्त पानी पिउनु पर्छ, झोलिलो पदार्थ धेरै खानुपर्छ, अर्थात् चाहिँ शरबत पानी या कागती पानी या पुदिना पानी, जे जस्तो उपलब्ध छ जुन छ त्यो अनुसारको प्रशस्त झोलिलो पदार्थहरू खाने र शरीरलाई एकदम पानी भरण गरिराख्ने।
विपदसँग जोडिएका यी र यस्तै विषय आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौ। गत हप्ताको शुक्रबार रातिको अविरल वर्षासँगैको बाढीका कारण पूर्वी नेपालका पहाडी जिल्लाका विभिन्न ठाउँहरू प्रभावित भएका छन्। केही नागरिकहरू विस्थापित हुनु परेको छ भने केही महत्वपूर्ण भौतिक संरचनामा ठूलो क्षति पुगेको छ। सहकर्मी मनुका कुँवरको एक रिपोर्ट।
गत हप्ताको शुक्रबार दिनभरि घाम लागेको थियो, राति एकाएक मेघ गर्जन सहित ठूलो पानी पर्यो। त्यसपछि आएको बाढी पहिरोले पाँच थरको याङबर्ग गाउँपालिका त्रासमय बन्यो। कावेली र तमोर नदीका आसपासका क्षेत्र पनि प्रभावित भए। याङबर्ग गाउँपालिकाका 1, 2 र 3 नम्बर ओडाका बासिन्दा बढी प्रभावित भए। 5 घर बगायो भने मध्य पहाडी लोकमार्ग सहित सडक समेत अवरुद्ध हुन पुगे। याङबर्ग 3 का अध्यक्ष विमल राईका अनुसार विद्युत, खानेपानी, सिंचाईमा ठूलो क्षति पुगेको छ। नगदे बाली अलैची खेती क्षेत्र बगाएको छ। नदी तटीय क्षेत्रमा रहेका कैयौं खेत बगेका छन्।
पाँचथर जिल्लाको याङ्गरा गाउँपालिका, विशेष गरेर याङ्गरा गाउँपालिकाको वडा नम्बर 1, 2 र 3, यो साबिकको च्याङथापु, फलैचा र ओयाम गाविस 3 टा वडालाई बढी क्षति भएको हो। र यो क्षति 8 गते बेस साँझदेखि नै भारी वर्षा भएर राति 2 बजीदेखि बाढी पहिरो बिहानसम्म चलेर विशेष गरेर सडक अनि बिजुली, खाने पानी, हाइड्रो पावरहरू, धार्मिक क्षेत्रहरूमा बढी क्षति पुर्याएको छ। र मेरो ठ्याक्कै 3 नम्बर वडामा 5 घरहरू विस्थापित भएका छन्। कृषिजन्य क्षेत्रहरू, विशेष गरेर अलैँची खेतीहरू अत्यन्तै धेरै क्षति भएको छ। धान खेती क्षेत्रहरू बढी कृषकहरूको क्षति भएको छ। र ती विस्थापित 5 घर परिवार चाहिँ अहिले छिमेकीमै सुरक्षित ठाउँमा राख्ने बस्ने कामहरू भइरहेको छ र उहाँहरूलाई चाहिँ पुनर्स्थापना गर्नुपर्ने अवस्था छ।
याङबर्ग सँगै छिमेकी जिल्ला ताप्लेजुङको 8 राई त्रिवेणी गाउँपालिकामा पनि यसै गरी पानीले असर पारेको छ। पानी कति पर्यो मापन केन्द्र छैन। स्थानीय वासीका अनुसार निकै ठूलो पानी वर्षिएको थियो। तमोर करिडोर सडक अन्तर्गत ताप्लेजुङ र पाँच थर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको मोटरेबल पुल बाढीले बगाएको छ। मोटरेबल पुल निर्माणको भौतिक प्रगति करिब 40-45% सम्पन्न भइसकेको अवस्थामा गत शुक्रबार राति तमोर नदीमा आएको बाढीले पुल बगाएको 8 राई त्रिवेणी गाउँपालिकाको अध्यक्ष दिपेन्द्र पोमुले जानकारी दिनुभयो।
तम्बर कोरिडोर अन्तर्गतको 5 तरको हिलियाङ गाउँपालिका, ताप्लेजुङको 8 त्रिवेणी गाउँपालिका, 2 टा गाउँपालिकामा जोड्ने तम्बर कोरिडोर अन्तर्गतको लिम्बुनी पुल निकै लामो समयदेखि निर्माणाधीन अवस्थामा रहेको पुल र यसको दुईपट्टिको देशहरू कम्प्लिटली उठाइसकेर ऱ्याप ढलानसम्म गरिसकेको छ र बिचमा पिलर पनि चाहिँ लगाइसकेको छ र अहिले चाहिँ फलाम जोड्ने काम धमाधम सुरु गरिरहेको अवस्थामा यो शुक्रबार रातिको वर्षा, यो बाढी पहिरोले चाहिँ माथितिर काभ्रे खोलाको चाहिँ तिरतिर माथितिर बाढी पहिरो अत्यन्तै धेरै चाहिँ गएको कारणले गर्दा लिम्बुनी पुलमा बनाउँदै गरेको निर्माणाधीन मोटरेबल पुल क्षति गरेको अवस्था रहेको छ।
भारतसँगको सिमाना जोगबनीदेखि मोरङको विराटनगरको रानी भन्सार हुँदै चिनको स्वशासित क्षेत्र तिब्बतसँगको सिमाना टिप ताला जोड्ने त्रिदेशीय सडक मार्गको रूपमा रहेको तमोर करिडोर अन्तर्गत तमोर नदीमा 8 वर्ष अघि मोटरेबल पुल निर्माण गर्न सुरु गरिएको थियो। 3 देशलाई जोड्ने त्रिदेशीय आयोजना भएकाले पनि संघीय सरकारले राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माणका लागि सहयोग गरिदिन अनुरोध गर्नुहुन्छ गाउँपालिकाका अध्यक्ष पोमु।
जम्मा जम्मी तपाईँको एराउन्ड 200 किलोमिटर मात्र तिनवटा देश जोड्ने, भारत, नेपाल, चाइना। भारतको तल विराटनगर रानी भन्सारबाट हुँदै चाहिँ चाइनाको टिप्ताला भन्ज्याङसम्म जोड्ने यो तिनवटा देशलाई जोड्ने, तिनवटा देश जोड्ने सडक सबैभन्दा छोटो, यो चाहिँ शङ्ख सभाको किमा थाङ्का भन्दा पनि छोटो चाहिँ एउटा यो आयोजना पर्छ। त्यसले गर्दा नेपाल सरकारले पनि यसलाई ध्यान दिएर यसलाई चाहिँ गौरवका आयोजनामा राख्नुपर्छ भनेर हामीले अगाडि पनि हामीले आवाज उठाएका थियौँ स्थानीय सरकारको तर्फबाट, स्थानीय बासिन्दाको तर्फबाट, जिल्लावासीहरूको तर्फबाट। अहिले पनि तपाईँको यो रेडियो नेपाल मार्फत पनि म मेरो आग्रह गर्न चाहन्छु नेपाल सरकारलाई, यो चाहिँ गौरवका आयोजनामा राखेर कम्तीमा पनि यसलाई यो तिनवटा देशलाई जोड्ने एउटा सडक सञ्जाल अत्यन्तै धेरै महत्त्व दिएर नेपाल सरकार लागोस्। हाम्रो चाहना, हाम्रो माग र आम पाप्लेजुङ जिल्लावासी सबैको यो चाहिँ एउटा आवाज पनि हो।
यता पाँच थरको याङबरक गाउँपालिका तीनका वडाध्यक्ष विमल राई पनि के कारण विपदको जोखिम बढ्दै गएको छ यसको लागि संघीय र प्रदेश सरकारले समन्वय गरिदिन आग्रह गर्नुहुन्छ।
के कसरी भइरहेछ अत्यन्तै गम्भीर ढङ्गले यसको अवलोकन र यो विपद न्यूनीकरण गर्नको लागि के गर्न सकिन्छ अब यसको पनि चाहिँ संघ प्रदेश सरकारको हामी ध्यान आकर्षण गराउन चाहन्छौँ।
पछिल्ला वर्षमा पूर्वका पाँच थर, इलाम, ताप्लेजुङमा बाढी पहिरोले ठूलो क्षति गरिरहेको छ। ज्यान जाने, घर बगाउने, सडकदेखि पुलमा क्षति हुने घटना लगातार भइरहेका छन्। पानी पर्ने तरिका र समय नै बदलिएको छ। विगतमा असार साउन भदौमा बढी वर्षा हुन्थ्यो, त्यही बेला बाढी पहिरो जाने गर्दथ्यो, तर अहिले वैशाख जेठ असोज कार्तिकमै ठूलो वर्षा हुन्छ, क्षति पनि उसै गरी हुन्छ। वर्षै पिछे हुने यस्ता खालका जोखिमलाई न्यूनीकरण गर्नका लागि सम्बन्धित सरोकारवालाहरूले समन्वय गरी न्यूनीकरण गर्न आवश्यक छ।
केही दिन यता पश्चिम तराई सहित देशका अधिकांश स्थानमा तापक्रम वृद्धि हुँदा अत्यधिक गर्मी बढेको छ। यससँगै तराईका जिल्लामा तातो हावा लूको अवस्था रहेको छ। दिउँसो पख चर्को घाम र तातो हावाका कारण विशेष गरी तराई तथा मधेसका सर्वसाधारण नागरिकहरू घर बाहिर निस्कन नसक्दा मुख्य सडक तथा बजारहरू सुनसान देखिन थालेका छन्। बढ्दो गर्मी र तातो हावाको सिधा असर विद्यालय जाने बालबालिका र दिनभर खुल्ला आकाशमुनि काम गर्ने दैनिक ज्यालादारी श्रमिकहरूमा पर्ने गरेको छ। अर्कोतर्फ अनियमित विद्युत आपूर्ति र लो भोल्टेजका कारण नागरिकले थप शास्ति खेप्नु परेको छ। तराई क्षेत्रमा तातो हावा लूको जोखिम कस्तो देखिन्छ? अत्याधिक गर्मी अर्थात् तातो हावा लूबाट बच्न के गर्नु पर्ला? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीसँग। धर्मराज सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
हुन्छ, नमस्ते, धन्यवाद।
विशेष गरी नेपालको तराई क्षेत्रमा तातो हावा लूको जोखिम पछिल्लो समय कस्तो देखिन्छ?
अब तराईको अवस्था फरक फरक छ। पश्चिम तराईमा लू एकदमै भिजिबल देखिएको अवस्था छ। 18 जेठसम्मको अवस्थामा हिटवेभकै अवस्था छ। यद्यपि चाहिँ तापक्रममा अलिकता माथि अलिकता तल हुन्छ, वर्षा भयो भनेपछि तापक्रममा परिवर्तन हुन्छ। बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र केही चाहिँ दाङ राप्तीका केही क्षेत्रहरूमा तापक्रम 40 डिग्री वा सोभन्दा बढी, दुई वा दुई दिन भन्दा बढी रहेको अवस्था र दुई भन्दा बढी स्टेसनमा, वेदर स्टेसनमा चाहिँ त्यो देखिएको हुनाले त्यस्तो अवस्थालाई चाहिँ हिट वेभको अवस्था अर्थात् लूको अवस्था भनिन्छ। त्यसले गर्दाखेरि पश्चिम तराईमा यो वर्ष खास गरी पहिला देशभरिमै र त्यसमा विशेष गरी पश्चिम तराईमा औसत भन्दा बढी तापक्रम हुने भएको हुनाले पनि पश्चिम तराई चाहिँ बढी जोखिममा छ भनेर भन्न सकिन्छ।
तातो हावा अर्थात् लूको जोखिम यो पश्चिम नेपालमा किन बढी देखिएको हो? खास गरी
पश्चिम नेपालमा लू कसरी देखिन्छ भनेपछि पानी परेन भनेपछि लूको अवस्था देखिन्छ। अब पूर्वी नेपाल हाम्रो बङ्गालको खाडीबाट नजिक छ र बङ्गालको खाडीबाट नजिक हुँदाखेरि जति भयो जलवाष्पयुक्त वायु बङ्गालको खाडीबाट आएर उत्तरतिर आउँछ, त्यसको केही न केही प्रभाव चाहिँ नेपालमा पनि पर्छ र नेपालमा पर्दाखेरि लगभग गण्डकी प्रदेशभन्दा पूर्वतिर राम्रै वर्षा, औसत भन्दा बढी वर्षा भएको अवस्था पनि हामीले अहिले प्री मनसुनमा पायौँ र त्यो हेर्दाखेरि गण्डकी प्रदेश, बागमती प्रदेश अनि मधेसको पनि केही भागमा र कोशी प्रदेशमा सबभन्दा बढी वर्षा कोशी प्रदेशमा भएको छ। त्यो हुँदाखेरि वर्षाले तापक्रमलाई घटाउँछ तर पश्चिम नेपालमा जाँदाखेरि तापक्रम एकदमै बढेको अवस्था देखिन्छ। किन भन्दाखेरि त्यहाँ पानी परेन, लगातार पानी नपर्दा र त्यसमा पनि चाहिँ पश्चिम तराईमा, पहाडतिर त अलिकति पानी पर्यो, पश्चिम तराईमा वर्षा कम भएका कारणले गर्दाखेरि तापक्रम चाहिँ बढेको हो र त्यो चाहिँ कस्तो भने उच्च चापीय अवस्था कहाँ हुन्छ भन्ने कुराले निर्धारण गर्दछ। हाम्रो कैलाली
कञ्चनपुर बाँके बर्दियामा चाहिँ जहिले पनि उच्च तापीय अवस्था रहने हुनाले बर्दियामा त केही हदसम्म पानी पर्छ, तर बाँकेदेखि लिएर कैलाली कञ्चनपुरमा वर्षा कम हुन्छ।
भूबनावटको कारणले गर्दा पनि तापक्रमको मात्रा बढ्ने र घट्ने क्रम पनि रहन्छ।
हो, भूबनावटै मैले भने अघि भनेकै मेरो के हो भनेपछि बङ्गालको खाडीबाट नजिक भएको भूभागमा वर्षा धेरै भइराखेको अवस्था छ र हुन्छ पनि, र पश्चिम भागमा के हुन्छ भनेपछि उच्च चापीय अवस्था बढी सहने हुनाले त्यहाँमा जलवाष्पित वायु अलि माथिबाट आएर हिमालयतिर ठोकिएर केही पहाडतिर वर्षा हुन्छ या पूर्वतिर हानिन्छ, तर ब्याक टु हाम्रो कैलाली कञ्चनपुरको त्यो क्षेत्रमा चाहिँ उच्च चापीय अवस्था भइरहने हुनाले त्यहाँ वर्षा कम भइराखेको छ केही विगत 4-5 वर्षको चाहिँ हाम्रो अध्ययनबाट पनि। जस्तो कैलालीकै कुरा गर्दाखेरि चाहिँ धनगढी बजारमा वर्षा एकदमै कम हुन्छ, त्यहीँनिर अत्तरीय बजारमा चाहिँ 10 किलोमिटरको दूरीमा चाहिँ वर्षा भएको अवस्था छ। भनेपछि यो पहाडबाट हाम्रो भूगोल कहाँनिर छ, कसरी अवस्थित भएको छ भन्ने कुराले पनि वर्षा हुने प्रक्रियालाई चाहिँ निर्धारण गर्दछ।
तातो हावा लुलाई किन विपदको रूपमा लिनुपर्छ?
अब तापक्रम प्रत्येक व्यक्तिको तापक्रम सहने क्षमता फरक फरक हुन्छ। 37 डिग्रीसम्म तापक्रम मान्छेले सहन्छ भनेर 37 डिग्रीसम्मको चाहिँ थ्रेस होल्ड, जस्तो तराईको हामीले 37 डिग्री सेल्सियससम्म तापक्रम चाहिँ एड्याप्ट गर्न सक्छ भन्ने लाइनमा त्यसलाई अब सेफ जोन मानिन्छ भनौँ न तराई क्षेत्रको लागि। अझ काठमाडौँमा 37 डिग्री पुग्यो भने त्यो फेरि विकराल हुन्छ, उच्च हिमाली क्षेत्रमा 30 डिग्री पनि पुग्यो भनेपछि त्यो पनि विकराल हुन्छ, त्यसले ठुलो नोक्सान गर्छ। किन भन्दाखेरि त्यहाँ उच्च हिमाली क्षेत्रमा अधिकतम तापक्रम कति हुन्छ, जस्तो काठमाडौँको औसत अधिकतम भनेको चाहिँ 32 डिग्री हो, भनेपछि तराईको औसत अधिकतम भनेको 37 डिग्री हो, भनेपछि त्यो अधिकतमबाट कति डेभिएसन भयो, कति माथि गयो भन्ने कुराले जोखिमको मात्रालाई चाहिँ निर्धारण गर्दछ। भनेपछि त्यसमा पनि बालबालिकालाई, गर्भवती महिलालाई, कुनै चाहिँ मुटुको बिरामीलाई त्यसमा चाहिँ बढी असर गर्ने विभिन्न चाहिँ अध्ययनहरूले देखाइरहने हुनाले पनि एउटा त्यो पाटो भयो। दोस्रो, दिउँसो काम गर्ने मजदुरहरू, जस्तो इटाभट्टामा काम गर्ने मजदुरहरू उस्तै गर्मीको चाहिँ चपेटा नै हुन्छ, दिउँसोको 12 बजेदेखि 3 बजेको अवस्था, र इटाभट्टामा त्यसमा चाहिँ थप तापक्रम हुन्छ, त्यो जुन राप हुन्छ इटा पोल्ने ठाउँमा त्यसले, भनेपछि दिउँसोको समयमा चाहिँ काम गर्ने ती मजदुरहरू पनि चाहिँ जोखिममा रहन्छन्। दिउँसोको समयमा खेतबारीमा काम गर्ने किसानहरू पनि जोखिममा रहन्छन्, किन अधिकतम तापक्रम हुने भनेकै चाहिँ दिउँसोको 12 बजेदेखि 3 बजेको अवस्था हो भने त्यति बेला विद्यालयमा बालबालिकाहरू यदि दिउँसो कक्षामा छन् वा उनीहरू घर फर्किने बेला चाहिँ 12 बजे घर फर्किँदाखेरि चाहिँ लामो दूरी पार गर्नुपर्छ पहाडतिरको जस्तो ठाउँमा या अब भित्री मधेसको ठाउँमा, भनेपछि त्यो पनि चाहिँ जोखिममै रहन्छन्। भनेपछि बिरामीहरू खास गरेर चाहिँ अस्पताल लैजानु पर्दाखेरि त्यो गर्मीको एकदमै चाहिँ टिकाहरूमा पर्यो भनेपछि त्यसले झन् जोखिम बढाउँछ। त्यो हुनाले प्रत्येक व्यक्ति पछि चाहिँ त्यो सहन सक्ने क्षमता पनि हाम्रो विभिन्न अध्ययनले फरक फरक देखाएको हुनाले चाहिँ कसैलाई चाहिँ 39 डिग्रीमै ठुलो ट्रिगर गर्छ भनेपछि कसैले 40 डिग्री पनि सहन सक्छ। जस्तो भारतमा उत्तर प्रदेशमा 47 डिग्री तापक्रम पुग्यो जेठको लगभग पहिलो र दोस्रो हप्तामा भनौँ न, 47 डिग्री तापक्रम भनेको चाहिँ एकदमै चाहिँ त्यो त्यसले हानि गर्ने अर्थात् विपत्त ल्याउने हो। त्यहाँ कतिपय ठाउँमा चराहरू आकाशबाट मरेर चाहिँ जमिनमा बजारिँदै गरेको अवस्था पनि चाहिँ रिपोर्टमा आएको छ। भनेपछि त्यस्तो अवस्थाले चाहिँ विपत्तहरू निम्त्याउँछ भन्ने।
अत्याधिक गर्मी तथा तातो हावाको लहरले जुन खालको अहिले जोखिम निम्तिने खतरा देखिरहेको छ, योबाट बस्नको लागि हामीले खासमा के कुरामा ध्यान दिनु आवश्यक छ?
विशेष गरी खानपिनबाट सुरु गर्छु म। खानपिनमा जस्तो झोल पदार्थ पानी जति पसिना शरीरबाट निस्किन्छ त्यति अनुसारको चाहिँ पानीको सन्तुलन भएन भनेपछि मान्छे चाहिँ एकदमै डिहाइड्रेट हुन्छ होइन, अर्थात् चाहिँ शरीरमा पानीको मात्रा कम हुन्छ, त्यसले पनि मान्छे बेहोस हुने, टाउको दुख्ने, रिङटा लाग्ने अवस्था रहन्छ। भनेपछि प्रशस्त पानी पिउनु पर्छ भन्ने चाहिँ एउटा पाटो। पानीमा तपाईँको पानी पिउने, पुदिना पानी पिउने, शरबत पानी पिउने होइन, झोलिलो पदार्थहरू पिउने, तर क्याफिनयुक्त खानेकुराहरू धेरै नखाने, जस्तो कफी धेरै नखाने, चिया धेरै नखाने, तातो पदार्थ धेरै नखाने, त्यो गर्दाखेरि पनि यसले गर्मीबाट बच्न सकिन्छ। भने दिउँसोको अवस्थामा खेतबारीमा जाँदाखेरि अब दिउँसो 12 बजेदेखि 3 बजेको अवस्थामा चाहिँ खेतबारीमा नजाने र मजदुरहरूलाई चाहिँ अब इटाभट्टामादेखि लिएर अन्य चाहिँ मजदुरहरूलाई पनि जो दिउँसोको समयमा काम गर्नुहुन्छ विभिन्न उद्योग कल कारखानाहरूमा, उहाँलाई चाहिँ दिउँसोको समयमा अब कुलिङ सेन्टरमा राख्ने, चिसान भएको क्षेत्र, त्यो एसी पनि हुनसक्ला या पङ्खा भएको या कुलर भएको क्षेत्रमा राखेर त्यो कोठामा राखेर, अनि बिहानको अलिकता फ्लेक्जी आवर, बिहान चाहिँ अब 9 बजेदेखि अफिस सुरु हुन्छ भने उनीहरूलाई 7 बजेदेखि अफिस सुरु गराउने, तर त्यसपछि 12 बजेदेखि अलिकता आराम गर्ने समय दिने, 3 बजेदेखि फेरि सुरु गरेर 6 बजे छुट्टी दिन सकिन्छ। त्यो हुनाले त्यस्तोलाई फ्लेक्जी आवर भनिन्छ। विद्यालयहरू सञ्चालन गर्दाखेरि पनि दिउँसो सञ्चालन गर्नुको सट्टा साँझ र बिहानको समयमा सञ्चालन गर्न सकिन्छ। बिहानैदेखिको बिहानी कक्षाहरू धेरै जसो स्कुलमा त्यो प्र्याक्टिस पनि छ र त्यसलाई कायम गर्नुपर्ने। स्कुलमा दिउँसो 11 बज्दै लाग्दाखेरि पनि तापक्रम बढ्दै जाने हुनाले कुलिङ इफेक्ट भएको टेन्ट, जसलाई रिफ्लेक्टिभ पेन्ट भनिन्छ। हामीले पश्चिम नेपालमा धेरै ठाउँमा चाहिँ त्यो रिफ्लेक्टिभ पेन्टले तापक्रममा 3-5 डिग्रीको गिरावट आएको कुरा हाम्रो अध्ययनबाट देखिएको हुनाले अब सबै विद्यालयहरूमा, सबै अस्पतालहरूमा, सबै हेल्थ पोस्टहरूमा त्यो खालको रिफ्लेक्टिभ पेन्ट अर्थात् बाहिरी पेन्ट लाउँदाखेरि बाहिरको तातोलाई भित्र आउन नदिने या बाहिरको चिसोलाई भित्र आउन नदिने खालको अलिकता इन्सुलेटिङ सिस्टम विकास गर्न सक्यो भने त्यसले पनि जोखिम घटाउनमा मद्दत गर्दछ भन्ने हो।
धर्मराज सर, यो जोखिम आगामी दिनमा यस्तै गरी कायमै रहन्छ भन्ने देखिन्छ कि केही कमी हुँदै जान्छ भन्ने देखिन्छ?
यो कस्तो हुन्छ भने पानी पर्यो, बर्सात भयो भनेपछि यो कम हुन्छ जोखिम, अर्थात् चाहिँ अब चिसो कम हुन्छ, तापक्रममा 3-4 डिग्रीको गिरावट आउँछ। जस्तो 40 डिग्री पुग्यो ठाउँमा 37 डिग्री पुग्यो भनेपछि त्यो सुरक्षित भयो, या अब 37 डिग्री पुगेको ठाउँमा 3 डिग्रीले घटेर तपाईँको 35 डिग्री पुग्यो भने अझ सुरक्षित भयो तराई क्षेत्रको लागि। काठमाडौँकै लागि चाहिँ 32 डिग्रीको हारहारीमा छ भने त्यहाँ 2 डिग्रीले घट्यो या 3 डिग्रीले घट्यो भने 29 डिग्री भयो, त्यो चाहिँ काठमाडौँले सहन सक्ने क्षमता रहन्छ भने। त्यसरी पानी परेको बेला तापक्रम कम हुन्छ र अलिकता चिसो हुन्छ, चिसो महसुस हुन्छ मान्छेलाई, अझ फेरि पानी रोकियो, ब्रेक भयो, यसपालि मनसुनमा औसतभन्दा कम वर्षा हुने भनेर प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको सन्दर्भमा यसपालि औसतभन्दा तापक्रम बढी हुने तर औसतभन्दा वर्षा कम हुने भनेको हुनाले त्यो अलिकता हामीले ध्यान दिनुपर्ने विषय यहाँनिर छ। औसतभन्दा वर्षा कम हुने बित्तिकै तापक्रम बढ्यो, तापक्रम बढ्ने बित्तिकै चाहिँ यो तापक्रम कहाँसम्म बढ्छ भनेपछि जेठको 18 गतेदेखि असोजको 14 गतेसम्मको जुन मनसुन अवधि छ त्यो अवधिमा गर्मी बढी हुने र तपाईँको भदौकै महिनामा पनि गर्मी बढी, साउनकै महिनामा पनि गर्मी बढी हुने अवस्था यसपालि आकलन गरिएको हुनाले यो लामो समय रहने र फेरि बिचमा कम हुने, फेरि बढ्ने, फेरि कम हुने यो चक्र चलिने हुनाले नेपाल सरकारले तोकेको जुन मापदण्ड छ, जस्तो पानी पिउने, एकदमै लुको लहरको बारेमा या चाहिँ हिट वेभको बारेमा जल तथा मौसम विज्ञान विभागले फोरकास्ट गरेको बखतमा उद्योग धन्दा कल कारखानाहरूमा अलिक फ्लेक्सी आवर अथवा काम गर्ने समय हुन्छ त्यसलाई मिलान गर्ने, स्कुललाई विद्यालय केही समय एकदम बढी भयो भनेपछि 1-2 दिन विद्यालय बन्द गर्नुपर्ने अवस्थादेखि लिएर चाहिँ कृषि कार्य गर्दाखेरि पनि दिउँसोको समयमा नगर्ने आदि इत्यादि कामहरू गर्नुपर्ने, त्यो उपायहरू चाहिँ हामीले निरन्तर गर्नुपर्ने हुन सक्छ भन्ने हो।
धर्मराज सर, अत्यधिक गर्मी तथा तातो हावाको लहरलाई जलवायु परिवर्तनसँग कसरी जोड्न सकिन्छ?
अब सिधै यसको असर के हुन्छ भने समुद्रको सतहको तापक्रममा आएको परिवर्तनले वर्षा आउने चक्रमा परिवर्तन ल्याउँछ, अर्थात् चाहिँ हिन्द महासागरको तापक्रमको अवस्थामा परिवर्तन आयो भनेपछि त्यो औसतमा तापक्रम छ, औसतभन्दा कम छ वा औसतभन्दा बढी छ हिन्द महासागरको तापक्रम कुन अवस्थामा छ, जस्तो यसपालिको बर्खामा अहिले हामी बोल्दै गर्दाखेरिको जेठ महिनामा हिन्द महासागरको तापक्रम तटस्थ छ भनेपछि प्रशान्त महासागरको तापक्रम बढ्दै गइराखेको छ, त्यसले गर्दाखेरि यो ट्रेडमिल वर्षा ल्याउने हावा जुन एसियाबाट खास गरेर अस्ट्रेलिया इन्डोनेसियाबाट हाम्रो दक्षिण एसियातिर आउनुपर्ने हो त्यो हावा चाहिँ दबाव या त्यो उतातिर ल्याटिन अमेरिकातिर लाग्ने हानिने धेरै सम्भावनाहरू बढ्दै गएको जसलाई हामी एलनिनोको अवस्था भन्छौँ। एलनिनोको वर्ष यो भएको हुनाले यो वर्षमा खडेरी हुने, सुक्खा बढी हुने, तापक्रम बढी हुने जोखिम रहन्छ। त्यसले गर्दाखेरि यो किन हुन्छ भनेपछि लामो समयको औसतमा समुद्रको सतहको तापक्रममा परिवर्तन आइरह्यो भनेपछि त्यो परिवर्तन भनेको चाहिँ लामो औसतभन्दा कति फरक छ भन्ने कुरा चाहिँ जलवायु परिवर्तन हुन्छ। त्यसले गर्दाखेरि चाहिँ समुद्रको सतहको तापक्रममा आउने परिवर्तन हाम्रो पृथ्वीको सतहभन्दा 10 मिटर माथिसम्मको जुन तापक्रममा आउने परिवर्तन या लामो समयको अन्तरालमा वर्षामा आउने परिवर्तन जलवायु परिवर्तन हो। यो यसपालि देखिएको हुनाले चाहिँ यसमा जलवायु परिवर्तनको ठुलो भूमिका छ भनेर भन्न सकिन्छ।
धर्मराज सर, हामी कार्यक्रमको अन्तिममा छौँ, यति बेला हामीलाई रेडियो सुनिरहनु भएका श्रोतालाई बुझ्ने गरी भनिदिनुहोस् न, अत्यधिक गर्मी तथा तातो हावाको लहरबाट बस्नको लागि हामीले के कुरामा सावधानी अपनाउनु पर्छ र के कुरामा अग्रिम रूपमा आफू जानकार रहनुपर्छ?
पहिलो कुरा, जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरिसकेपछि त्यो सूचना सबैलाई सेयर गर्ने, सबैलाई जानकारी गराउने, गाउँपालिका आफ्नो वडा समक्ष जानकारी दिने, समुदायमा जानकारी दिने। दोस्रो, गर्मी अत्यधिक हुँदाखेरि प्रशस्त पानी पिउनु पर्छ, झोलिलो पदार्थ धेरै खानुपर्छ, अर्थात् चाहिँ शरबत पानी या कागती पानी या पुदिना पानी जे जस्तो उपलब्ध छ जुन छ त्यो अनुसारको प्रशस्त झोलिलो पदार्थहरू खाने र शरीरलाई एकदम पानी भरण गरिराख्ने भन्ने अर्को हुन्छ। तेस्रोमा, घाममा एकदमै अत्यधिक गर्मीको बेला बाहिर निस्किनै पर्ने अवस्था भए पनि छाताको प्रयोग गर्ने, शीतल भएको ठाउँमा विश्राम गर्ने, लगातार चाहिँ तापक्रममा एक्सपोज नहुने, जस्तो आधा घन्टा काम गरेपछि फेरि शीतलमा जाने, फेरि आराम गर्ने, फेरि काम गर्ने त्यो खालको अवस्था र त्यसमा पनि 12 बजेदेखि 3 बजेको समयमा काम नगर्ने, शीतल ठाउँमा बस्ने अनि पानीमा अब खुट्टा भिजाएर राख्ने अर्थात् नुहाउने र नुहाउँदाखेरि पनि नदीमा घाम नफाल्ने नदीमा जाने डुबेर धेरै जसो डुबेर मृत्यु भएका घटना पनि भएका हुनाले पौडी जान्ने नजान्ने भन्ने कुराको आकलन आफूले गर्ने र त्यसपछि पानीका खाल्डा खुल्डी भएको ठाउँमा बालबालिकाहरूलाई चाहिँ जान सक्छन् गर्मी भएका कारणले उनीहरूलाई सुरक्षित तरिकाले जाने व्यवस्था मिलाउने जानै पर्ने अवस्था भएपछि पेरेन्ट्सको आफ्नो चाहिँ गार्जियनको निगरानीमा मात्रै जान दिने यी यावत कुराहरूमा हामीले ध्यान दिनु पर्दछ भनेपछि ठाउँ ठाउँमा स्थानीय सरकारले खानेपानीको व्यवस्थाहरू मिलाउने जस्तो बस पार्कमा खानेपानीको व्यवस्था छ कि छैन मान्छेलाई एकदम तिर्खा लागेको छ भनेपछि पिउने पानी सबैभन्दा महत्वपूर्ण हुन्छ सबै मान्छेले बजारको बोतलमा भएको पानी किन्न सक्दैन त्यो हुनाले ठाउँ ठाउँमा पिउने पानीको व्यवस्थाहरू गर्ने र अब सकिन्छ भनेपछि सडकमा पानी छ्याप्ने ताकि त्यसले अलिकता वायुमण्डलमा पानीको थोपाहरू जाओस् र त्यसले शीतलता प्रदान गर्न सक्छ धेरै जसो धनी देशहरूमा एकदम गर्मी भयो भनेपछि पानीको फोहरा फाल्ने चलन छ भनेपछि यी कामहरू चाहिँ गर्नुपर्ने हुन्छ
हस् यहाँलाई समय र संवादको लागि धन्यवाद
हुन्छ यहाँलाई पनि धन्यवाद नमस्ते
अहिले सुन्नुभयो जलवायु विज्ञ डाक्टर धर्मराज उप्रेतीसँग गरिएको कुराकानी हौस् त यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै कार्यक्रमबाट प्राविधिक सहकर्मी सुधीर मिश्र अनि म गणेश थापा बिदा भयौं नमस्कार